यो रेडियो नेपाल हो। अब सुनील थापाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बहुप्रतीक्षित नेकपा सचिवालय बैठक बालुवाटारमा सम्पन्न, अर्को बैठक 10 दिनपछि 13 गते बस्ने। विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व आजदेखि शुरू, र विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस विरूद्धको खोप छिट्टै सर्वसाधारणको पहुँचमा आउने संकेत। अब पूरा समाचार। नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालयको बैठक मंगसिर 13 गते बस्ने गरी आज सकिएको छ। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सहित सचिवालयका सदस्यहरूबीच मतभेद चर्किएका बेला यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। केही दिन अघि अध्यक्ष दाहाल सहित सचिवालयका केही सदस्यहरूले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई लिखित पत्र नै बुझाएर बैठकको माग गरेपछि यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि गम्भीर प्रकृतिका आरोपहरू लगाएर राजनीतिक प्रतिवेदन पेश गरेपछि नेताहरूबीच मतभेद झनै बढ़ेको छ। दुवै अध्यक्षबीच सहमति कायम गराउन र बैठकमा दुई अध्यक्षको सहमतिमा मात्र प्रतिवेदन पेश गर्ने विधानको व्यवस्था विपरीत अध्यक्ष प्रचण्डले एकल प्रस्ताव पेश गरेपछि सो प्रस्ताव फिर्ता गराउन दोस्रो तहका नेताहरूले प्रयास जारी राखेकै बेला सचिवालय बैठक सम्पन्न भएको छ। सूर्य भगवानको उपासना गरी मनाइने छठ पर्व आजदेखि शुरू भएको छ। विशेष गरी तराई क्षेत्रमा मनाइने यस पर्वका लागि तराईका ग्रामीण क्षेत्र लगायत विभिन्न ठाउँमा पोखरीको डिल र नदी किनाराको सरसफाई गरी सिंगारिएको छ। कोरोना भाइरसको संक्रमणको कारण यस वर्ष राजधानीमा रहेका तराई समुदायका नागरिकहरूले भने छठ पर्व धेरै भीड़भाड़ नगरी विधि मात्र पूरा गरेर मनाउने भएका छन्। बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल साथका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। कार्तिक 26 गतेदेखि उपचाररत बुटवल उपमहानगरपालिका साथका 40 वर्षीय पुरूषको आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ। बाँकेको कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक संक्रमितको पनि आजै बिहान मृत्यु भएको छ। दाङको घोराई उपमहानगरपालिका 17 निवासी 79 वर्षीय पुरूषको उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा आज बिहान मृत्यु भएको हो। कञ्चनपुरमा आज 18 जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्। यस्तै बाँकेमा पनि आजै थप 19 जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्। कञ्चनपुरमा महिलामाथि हुने घरेलु तथा लैंगिक हिंसा विरूद्धको उजुरी दिने क्रम बढ़दै गएको पाइएको छ। सचेतना लगायतको कारण पछिल्लो समयमा महिलामाथि हुने घरेलु हिंसाका उजुरी बढ़न थालेको हो। कञ्चनपुरबाट हाम्रा संवाददाता हरिश्चन्द्र पागचन्दले तयार पारेको रेडियो रिपोर्ट।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्राप्त तथ्याङ्क अनुसार आर्थिक वर्ष 2075-76 कञ्चनपुर जिल्लाभर 184 घरेलु हिंसा तथा 11 लैंगिक हिंसा गरी महिला हिंसाका 195 उजुरी प्रहरी समक्ष आएको देखिन्छ। त्यस्तै आर्थिक वर्ष 2076-77 154 घरेलु हिंसा तथा 65 लैंगिक हिंसा गरी महिला हिंसाका 219 घटना दर्ता भएको प्रहरी तथ्याङ्कले देखाएको छ। ती दुई आर्थिक वर्ष भन्दा थप भयावह अवस्था आर्थिक वर्ष 2077-78 देखिएको छ। आर्थिक वर्ष 2077-78 असोज मसान्तसम्म मात्रै पनि कञ्चनपुरमा 79 घरेलु हिंसा र 53 लैंगिक हिंसाका घटना गरी महिला हिंसाका 152 उजुरी प्रहरी कार्यालयमा दर्ता भएका छन्। यसका अतिरिक्त स्थानीय तहमा गठित न्यायिक समिति, सामुदायिक मेलमिलाप केन्द्र र गाउँ समाजमा समुदायका व्यक्तिहरूले आपसी समझदारीमा कैयौं घटनाहरू किनारा लगाउ गरेको पाइन्छ। पछिल्लो समयमा महिलाहरूमा कानूनी सचेतना अभिवृद्धि हुनु र महिला सशक्तिकरणका कारणले समेत न्यायका निम्ति प्रहरी समक्ष उजुरी दर्ता गर्ने क्रम बढेको प्रहरीको भनाइ छ। कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा छेत्री महिलामाथि हुने हिंसा रोकथाम गर्न सरकारको तर्फबाट भएका प्रयास कम भएको कतिपयको विश्लेषण छ। महिला अधिकार कर्मी शारदा चन्द,
घरेलु हिंसा लैङ्गिक हिंसादेखि लिएर महिलामा हुने एक प्रकारका हिंसामा सशक्त बलियो कानुन छ। जबसम्म कायम गर्ने व्यक्तिको सोच परिवर्तन हुँदैन तबसम्म महिलामाथि हुने हिंसा हामीहरूले जति चाहे पनि निरीकरण गर्न सकिँदैन।
महिला हिंसा अशिक्षित वर्गबाट मात्र नभएर शिक्षित र चेतनशील वर्गबाट समेत हुने गर्दछ। यो केवल महिला वर्गको सरोकारको विषय मात्र नभई समग्र मानव समुदायको चिन्ता र चासोको विषय समेत भएकोले आपराधिक कर्मलाई सबैले आफ्नो क्षेत्रबाट रोक्ने र न्यूनीकरण गर्ने प्रयास गर्न आवश्यक छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
यति हाम्रा संवाददाता हरिश चन्द्र बागले घरेलु हिंसालाई लिएर तयार पार्नुभएको रेडियो रिपोर्ट। अब बाँकी प्रसंगतर्फ लागौं। कोरोना महामारीको संक्रमणको कारण 8 महिनादेखि बन्द रहेको गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र आजदेखि पर्यटकका लागि खुल्ला गरिएको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर लुम्बिनी प्रवेश खुल्ला गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा साक्यले जानकारी दिनुभएको छ। लुम्बिनी क्षेत्र खुल्ला भए पनि मायादेवी मन्दिरभित्र भने प्रवेशमा रोक लगाइएको उहाँले जानकारी दिनुभयो। भक्तपुर क्यान्सर अस्पताललाई नेपाल सरकारले सरकारी अस्पताल सरह सञ्चालन गर्ने निर्णय गरेको छ। गत कार्तिक 24 गतेको मन्त्री परिषदको निर्णयबाट अस्पताल विकास समिति गठन आदेश मार्फत सो अस्पताल सञ्चालन गर्ने निर्णय भएको हो। सरकारको पछिल्लो निर्णयसँगै अब क्यान्सरका बिरामीहरूले सस्तो, सुलभ र गुणस्तरीय सेवा पाउने अपेक्षा गरिएको छ। तनहुँको ब्यास नगरपालिका 5 मानहुँ कोटमा आज बिहान माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 8 जना घाइते भएका छन्। पोखराबाट मानहुँकोट जाँदै गरेको G1/2942 नम्बरको माइक्रो बस सड़कबाट अन्दाजित 600 मिटर तल कस्दा पोखरा महानगरपालिका तल्लो गगन गौड़ा बस्ने 28 वर्षे सुनिता गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ। रेडियो नेपाल र नेपाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबीच रेडियो नेपालबाट हरेक दिन सन्देशमूलक सामग्री प्रसारण गर्न आज सम्झौता भएको छ। सम्झौता अनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार, लैंगिक हिंसा, मानव बेचबिखन, बाल अधिकार र एसिड आक्रमणसँग सम्बन्धित सन्देशमूलक सामग्री रेडियो नेपालबाट प्रसारण हुनेछन्। सम्झौतामा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केर्सी र राष्ट्रपति महिला उत्थान समन्वय इकाईका प्रमुख महिला विकास अधिकृत अञ्जु ढुंगानाले हस्ताक्षर गर्नुभयो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत 2 वर्ष त्यता दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी 157 जना महिलाको हवाई उद्धार गरिसकिएको छ। ताप्लेजुङका किसानहरूले उत्पादन गरेको अलैँचीको उचित मूल्य नपाउँदा उनीहरू चिन्तित भएका छन्। अन्य खेती छाडेर अलैँची खेतीमा लागेका किसानले सरकारले अलैँचीको उचित मूल्य निर्धारण गरिदिनुपर्नेमा जोड़ समेत दिन थालेका छन्। ताप्लेजुङबाट हाम्रा संवाददाता माला पालुङ्गाले तयार पारेको अर्को रेडियो रिपोर्ट।
4 वर्ष अघि प्रतिमन 40 किलोको 1 लाख भन्दा बढ़ी मूल्यमा अलैची बेच्दा पहाड़ी क्षेत्रका अलैची कृषक दंग थिए। 81 मूल्य वृद्धि हुँदा अलैचीमा लगानी थपे तर अर्को वर्षदेखि क्रमशः मूल्य घटेपछि ऋण लिएर अलैचीमा लगानी गरेका किसान निराश बनेका छन्।
अब यसपालि नफलेको 81 र फेरि भाव पनि एकदम न्यून, अहिले 22 भन्दा उकालो चढेको छैन, फेरि अब सधैँ जस्तो मूल्यमा यसपालि अध्याय पनि आइदिएन।
केही वर्ष यता अलैचीको मूल्यमा उतार चढ़ाव आइरहेको छ। गत वर्ष मुस्किलले प्रतिमन 26 देखि 27 हजारको दरले बेचेका कृषकले अहिले 20 देखि 22 हजार भन्दा माथि मूल्य पाएका छैनन्। सरकारले नै अलैचीको बजारीकरणमा पहल गरिदिनुपर्ने कृषकले माग गरेको छ। अलैची कृषक गणेश भट्टराई:
सरकारले चाहिँ अलिकति मूल्यको चाहिँ एकरूपता ल्याउन सकेदेखि हामीलाई केही फाइदा हुन्थ्यो कि, र कृषकहरूलाई आधुनिकरणका उपायहरू ट्रेनिङहरू दिएर अब अलैची कुन तरिकाको बनाउने हो, क्वालिटी कस्तो बनाउने हो, यी बारेमा।
अलैचीको घट्दो मूल्यले कृषक मात्र होइन व्यवसायीहरू समेत मारमा परेका छन्। हालसम्म नेपालको 42 जिल्लामा अलैची उत्पादन हुन्छ। उत्पादित अलैची भारत बाहेकको मुलुकमा सिधै निर्यात हुन सकेको छैन। भारतीय बजारको मात्र भर पर्दा कम मूल्यमा बेच्नु परेको व्यवसायीको भनाइ छ। भारतदेखि बाहेकको मुलुकमा समेत सिधै निर्यातको वातावरण बनाई बजारीकरणमा सहजता ल्याउन आवश्यकता भएको व्यवसायीहरू बताउँछन्। अलैची व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष बालमणि:
अलैँचीको मूल्य अहिले तत्काल बढ्ने अवस्था देखिँदैन, किनभने नेपाल र भारतमा जाने जुन ट्याक्सको कुरा छ, यो ट्याक्सको कुरामा नेपाल सरकारले अलिकति सहजता गरेर छलफलमा बसेर यसलाई चाहिँ अलिकति घटायो भने बढ्ने देखिन्छ।
वर्षौंदेखि अलैँचीको मूल्यमा आइरहेको उतार चढ़ावलाई रोक्दै मूल्यमा एकरूपता ल्याउन र बजारीकरणका लागि राज्य थप जिम्मेवारी बन्न सके अलैँची किसान तथा व्यवसायको समस्या समाधान हुने मात्र होइन, अलैँचीले राज्यको अर्थतन्त्रलाई समेत उकास्न मदत पुग्ने देखिन्छ।
नमस्ते बाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है, नेपाल टेलिकमले सरकारी स्कुलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न, अनि स्कुलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने, कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार।
छोटो विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। विश्वमा महामारीको रूप लिएको कोरोना भाइरस विरूद्धको खोप निर्माणमा जुटेका राष्ट्रहरूले खोप छिट्टै सर्वसाधारणको पहुँचमा आइसक्ने दावी गरेका छन्। बेला जर्मनी र फ्रान्स जस्ता राष्ट्रहरूले खोपको अन्तिम परीक्षण शुरू भएको दावी गरेका छन् भने छिमेकी राष्ट्र चीनको सिनोम्याक औषधि उत्पादन कम्पनीले आफूहरूले तयार पारेको भ्याक्सिनको प्रभावकारिता निकै उच्च रहेको भन्दै छिट्टै प्रयोगमा आउने जनाएको छ। यसअघि अमेरिकाका दुई औषधि उत्पादन कम्पनीले पनि तयार पारेको भ्याक्सिनको प्रभावकारिता 90-95% रहेको दावी गर्दै छिट्टै सर्वसाधारणका लागि प्रयोगमा आउने जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावमा धाँधली भएको भनेर उहाँले उठाउनु भएको विषयमा असहमति जनाउनुहुने एकजना उच्च निर्वाचन अधिकारीलाई पदबाट बर्खास्त गर्नुभएको छ। हालैको राष्ट्रपति निर्वाचनमा विपक्षी उम्मेद्वार जो बाइडेनले धाँधली गरेर चुनाव जितेको भनेर राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्काउनु भएको बहसमा सत्यता नरहेको भनेर प्रतिक्रिया जनाउनुहुने ट्रम्प प्रशासनकै विद्युतीय निर्वाचन प्रक्रियाका प्रमुख क्रिस क्रेबले राष्ट्रपतिको जिकिर पत्याउने आधार नभएको प्रतिक्रिया जनाउनु भएको थियो। अमेरिकाको हालैको राष्ट्रपतीय निर्वाचन परिणामलाई सत्तारूढ रिपब्लिकन दलले धाँधलीको मुद्दा उठाएर स्वीकार गरेको छैन भने निर्वाचनसँग सम्बन्धित केही उच्च अधिकारीहरूले नै यसपालिको निर्वाचन अपेक्षा गरेभन्दा निष्पक्ष भएको दावी गरेका छन्। आफ्ना कड़ा र कटु अभिव्यक्तिको कारण शुरूदेखि नै विवादमा पर्दै आउनुभएका राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव परिणाम हारे पनि चुनाव जितेका डेमोक्राटिक उम्मेद्वार जो बाइडेनलाई बधाई नदिएर अन्योल बढ़ाइरहनु भएको छ। अमेरिकामा नयाँ सरकार गठन गर्ने तर्खरमा रहेको डेमोक्राटिक दलका वरिष्ठ नेताहरूले इराक र अफगानिस्तानमा तैनात अमेरिकी सेना पूर्ण रूपमा त्यहाँबाट फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय सच्याउनु पर्नेतर्फ सोच्न थालेका छन्। अमेरिकी सेनाको हस्तक्षेपपछि इराक र अफगानिस्तानमा सत्ता परिवर्तन भए पनि त्यहाँ पूर्ण शान्ति बहाली हुनुको सट्टा अमेरिकी स्वार्थ समेत प्रभावित भइरहेको जिकिर गर्दै आउनुभएका राष्ट्रपति ट्रम्पले त्यहाँबाट पूर्ण रूपमा अमेरिकी सेना हटाउन दिनुभएको निर्देशन बमोजिम क्रमैसँग ती देशबाट अमेरिकी सेना हटिरहेको अवस्थामा डेमोक्रेटिक दलका सिनेटर मिट्स म्याकोनेनले इराक र अफगानिस्तानबाट पूर्ण रूपमा अमेरिकी सेना हटिसक्ने बेला भइ नसकेको प्रतिक्रिया दिनुभएको छ। रसियामा लामो समयदेखि सत्तामा रहनुभएका राष्ट्रपति भ्लादिमिर पुटिनले सत्ता छोडेपछि पनि उहाँ र उहाँको परिवारमाथि कुनै पनि आपराधिक अभियोग नलाग्ने सम्बन्धमा ल्याइएको कानूनलाई त्यहाँको संसद डुमाले स्वीकृति जनाएको छ। रसियामा विगत 20 वर्षदेखि सत्तामा रहनुभएका राष्ट्रपति पुटिनलाई सन् 2024 सत्तामा रहने संवैधानिक अधिकार रहे पनि पछिल्लो संविधान संशोधनले पुटिनलाई अनन्तकालसम्म राष्ट्रपति बन्न बाटो खुला गरिदिनेदेखि उहाँ पदमा नरहे पनि अभियोग लगाउन नपाइने सुविधा प्राप्त भएको त्यहाँको सरकारी स्रोतले जनाएको छ। बहुप्रतीक्षित नेकपा सचिवालय बैठक बालुवाटारमा सम्पन्न, अर्को बैठक 10 दिनपछि 13 गते बस्ने। विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व आजदेखि शुरू र विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस विरूद्धको खोप छिट्टै सर्वसाधारणको पहुँचमा आउने संकेत। यसको साथै 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।